لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا بني إسرائيل اذكروا نعمتي التي أنعمت عليكم وأوفوا بعهدي أوف بعهدكم وإياي فارهبون. اے اسرائیل کے بیٹو، اسرائیل کی اولاد، یاد کرو میرا وہ احسان جو میں نے تم پر کیا، اور یاد اور پورا کرو میرے عہد کو، پورا کروں گا میں تمہارا عہد، اور مجھ ہی سے ڈرتے رہو. وآمنوا بما انزلت مصدقا لما معكم، اور ایمان لاؤ اس وحی پر جو میں نے اتاری ہے، جو سچا بتاتی ہے، اس وحی کو بھی جو تمہارے پاس ہے، اس کتاب کو بھی جو تمہارے پاس ہے. ولا تکونوا اول کافرین بھی، اور تم پہلے کافر مت بنو. ولا تشتروا بآیاتی ثمنا قلیلا، اور میری آیتوں کے بدلے میں تھوڑی سی قیمت مت مولا کرو. وإیای فتقون، مجھ ہی سے بچتے رہا کرو. ولا تلبسوا الحق بالباطل وتکتموا الحق وانتم تعلمون، اور حق کو باطل کے ساتھ میں ملا کر مت پیش کیا کرو، اور حق کو چھپایا بھی مت کرو. وانتم تعلمون، جانتے بوجھتے. روزے کے کچھ احکام، فدیے کے کچھ احکام، اعتکاف کے کچھ احکام، چونکہ پارے دو کے ربا کے بعد والے رکوع سے رکوع میں جو آیات ہیں ان کے اندر مذکور تھے، تو سورہ بقرہ کی جس ترتیب سے ہم شروع سے چل رہے تھے وہ ترتیب چھوڑ کر وہ رکوع کی تفسیر سنا دی گئی تھی. وہ رکوع مکمل ہوا، تو اب ہم نے جہاں سے پہلے چھوڑا تھا وہاں سے کمپلیٹ کیا جا رہا ہے اس کو، یعنی پارے ایک کا چوتھے رکوع کے بعد سے پانچواں رکوع جو شروع ہوتا ہے ربا سے پہلے والا، آیت نمبر 40 سے. اس کے اندر حق تعالیٰ اہل کتاب میں سے یہود سے خطاب فرما رہے ہیں. جیسا کہ ہم نے اب تک پڑھا اور سنا ہے، اس کے اندر ہم دیکھ رہے ہیں کہ پہلے اہل ایمان کا ذکر ہوا سورہ بقرہ کے شروع میں، پھر کافروں کا ذکر ہوا، پھر منافقوں کا ذکر ہوا، پھر اللہ پاک نے کچھ توحید کا، رسالت کا اور آخرت کا مضمون بیان فرمایا، اور اس کے اندر خطاب سارے ہی اہل ایمان، منافق اور کفار کو فرمایا. اور پھر اس کے بعد حضرت آدم علیہ السلام کا قصہ ذکر فرمایا اپنے احسانات کے ضمن میں. اب اس کے بعد اہل کتاب سے حق تعالیٰ خطاب فرما رہے ہیں. جس وقت قرآن نازل ہو رہا تھا اس وقت ظاہر ہے مکہ کے لوگوں کی جو حالت تھی وہ تو امیوں کی تھی، پڑھنا وڑھنا نہیں جانتے تھے، پڑھنا لکھنا کچھ نہیں آتا تھا. البتہ اس وقت آسمانی مذہبوں کے ماننے والی دو قومیں موجود تھیں، ایک وہ جو حضرت موسیٰ علیہ السلام کو تو نبی مانتی تھی، اور ان کے بعد جو حضرت عیسیٰ علیہ السلام تشریف لائے نبی بن کر، ان کی نبوت کے وہ قائل نہیں تھے، وہ یہودی تھے. دوسرے وہ جو حضرت عیسیٰ علیہ السلام کی نبوت کو مانتے تھے، لیکن حضرت موسیٰ علیہ السلام کو پورے طور پر ان کی بھی معصومیت کے ساتھ ان کی نبوت کو تسلیم نہیں کرتے تھے، وہ عیسائی تھے. اور ان دونوں کا اثر و رسوخ عام کفار اور مشرکین پر زیادہ تھا اہل علم ہونے کی وجہ سے. تو اگر یہ ایمان لے آتے تو دوسروں کے مسلمان ہونے کی توقع بھی زیادہ تھی. اس لیے حق تعالیٰ ان سے خطاب فرما رہے ہیں، چونکہ یہ سورہ بقرہ ہے اور سورہ بقرہ مدنی ہے، مدینہ میں ہجرت کے بعد نازل ہونے والی سورتوں میں سے ہے، اور مدینہ کے اندر ان لوگوں کی آبادی بڑی تعداد میں موجود تھی، اس لیے ان کو خطاب فرمایا جا رہا ہے. ان میں سے بھی یا بنی اسرائیل، یہودیوں سے خطاب ہے. بنی کے معنی آتے ہیں بیٹا، اور اسرائیل عبرانی زبان کا لفظ ہے، اس کے معنی آتے ہیں عبداللہ. یہ حضرت یعقوب علیہ السلام کا دوسرا نام ہے. حضور پاک صلی اللہ علیہ وسلم اور حضرت یعقوب علیہ السلام، ان دو کے علاوہ انبیاء کرام کے جو نام معلوم ہیں وہ ایک سے زائد نام کسی کے بھی معلوم نہیں ہے. ہر ایک کا ایک مفرد نام ہے، ایک ہی نام ہے، دوسرا کوئی اور نام نہیں۔ آپ علیہ الصلوۃ والسلام کی خصوصیت یہ ہے کہ آپ کے ساتھ میں آپ کے بے شمار نام ہیں، ایسے حضور پاک صلی اللہ علیہ وسلم کو اللہ پاک نے 10 نام خصوصیت سے عطا فرمائے ہیں۔ آپ علیہ الصلوۃ والسلام محمد بھی ہیں، آپ یاسین بھی ہیں، آپ طٰہٰ بھی ہیں، آپ مزمل بھی ہیں، آپ مدثر بھی ہیں، آپ ماہی بھی ہیں، آپ حاشر بھی ہیں، آپ عاقب بھی ہیں، آپ خاتم بھی ہیں، یہ سارے آپ کے نام ہیں۔ جیسے محبت زیادہ ہو تو مختلف ناموں سے یاد کیا جاتا ہے، تو اللہ تعالیٰ کی حضور پاک صلی اللہ علیہ وسلم سے محبت کی نشانی کی علامت کے طور پر حضور پاک صلی اللہ علیہ وسلم کے ناموں میں یہ کثرت ہے۔ تو آپ علیہ الصلاۃ والسلام کے بعد بقول مفسرین حضرت یعقوب علیہ الصلاۃ والسلام وہ نبی ہیں جن کے دو نام ہیں، ایک یعقوب اور دوسرے اسرائیل۔ یہاں پر یہودیوں کو بنی اسرائیل کے لقب سے خطاب کر کے گویا ان کو جو آگے احکام دیے جا رہے ہیں اس کے لیے ان کی ذہن سازی کی جا رہی ہے کہ دیکھو تم جس کی اولاد سے ہونا اس کے نام کے اندر خود عبدیت کا معنی، اطاعت کا معنی پایا جاتا ہے، اس لیے ان کو یہاں بنی اسرائیل سے خطاب کیا جا رہا ہے۔ اور اصل میں یہ خطاب پھر اس کے بعد جو مضمون ہے، پھر اس کے بعد ان کے ساتھ میں یہ جو خطاب ہے حق تعالیٰ کا، اس میں کچھ احکام بھی ہیں، بنیادی احکام بھی ہیں، ضمنی احکام بھی ہیں، اس کے بعد ان کے حق تعالیٰ کے ساتھ ان کا معاملہ اور حق تعالیٰ کا ان کے ساتھ معاملہ کیا تھا، جو ان کے واقعات ہوئے، وہ سارے واقعات کافی طویل انداز میں بہت دور تک پارے ایک ختم تک پون پارے تک اس کو بیان کیا گیا، اور مانوس ہونے کے لیے حق تعالیٰ نے ان لوگوں کو ایسے مخصوص الفاظ سے پکارا کہ اسرائیل کی اولاد۔ پھر اس کے بعد ان کو اپنے احسانات یاد دلائے کہ دیکھو بندے کو اس کے اوپر احسانات یاد دلائے جائیں، اور پھر اس کا اختصاص جتایا جائے کہ تم خاص ہو، تم اسپیشل ہو، تو آدمی تھوڑا سا مانوس ہو جاتا ہے، بات لینے کے لیے تیار ہو جاتا ہے۔ تو وہ انداز اختیار کیا گیا ہے ان آیتوں کے اندر، فرمایا گیا کہ اے اسرائیل کی اولاد میری اس نعمت کو یاد کرو جو میں نے تم پر کی تھی۔ کیا نعمت یہ تھی؟ آگے پورا پارا، پورا سورہ اور جگہ جگہ قرآن کریم کے اندر ان نعمتوں کا ذکر ہے کہ اللہ پاک نے ان کے وقت کی ان کو افضل ترین امت بنایا تھا، جیسے آج امت محمد صلی اللہ علیہ وسلم خیر الامم ہے، ساری امتوں سے بہتر امت ہے، اب تک جتنی امتیں پیدا ہوئی ہیں ان سب میں سب سے بہتر امت محمد ہے۔ حضرت اسرائیل علیہ الصلاۃ والسلام، حضرت یعقوب علیہ الصلاۃ والسلام کی اولاد جو تھی تورات کی ماننے والی، اس کو ان کے زمانے میں اللہ تعالیٰ نے افضلیت اور فوقیت بخشی تھی، انعمت علیہم، اور مادی نعمتیں بھی بے شمار تھیں، ان کا ذکر بارہا آتا رہے گا، اور روحانی نعمت یہ سب سے بڑی تھی۔ وَأَوْفُوا بِعَهْدِي أُوفِ بِعَهْدِكُمْ، ان کو پھر حکم دیا گیا کہ تم میرے عہد کو پورا کرو، میں تمہارے عہد کو پورا کروں گا۔ یہ عہد کو، عہد سے مراد ہے وہ خاص عہد جو ان کی کتاب کے اندر کیا گیا تھا کہ میرے حضرت موسیٰ علیہ الصلوۃ والسلام کے بعد میں ایک نبی تشریف لائیں گے جن کی علامتیں بیان کر دی گئیں، اور بعض دوسری کتاب آسمانی کتابوں کے اندر آپ علیہ الصلوۃ والسلام کا نام تک ذکر کر دیا گیا، اور فرمایا گیا کہ جب وہ آئیں گے تو ان کی نبوت کو تسلیم کرنا، ان کی رسالت کو تسلیم کرنا، ان کی اطاعت کی حامی بھرنا، یہ ان سے عہد لیا گیا تھا۔ تو ان کو پھر کیا کیا، تو اللہ تعالیٰ نے فرمایا تھا کہ جب تم یہ میرا عہد پورا کرو گے تو میں تمہارا عہد پورا کروں گا۔ ان کے لیے اللہ کی طرف سے جو وعدہ تھا وہ دو چیزوں کا تھا، ایک یہ کہ میں تمہارے گناہوں کو بخش دوں گا، اور دوسرے یہ کہ میں جنت کا داخلہ تمہارے لیے حلال کر دوں گا۔ اس واقعے کا، اس عہد کا ذکر سورہ مائدہ کے اندر بھی حق تعالیٰ نے وَلَقَدْ أَخَذَ اللَّهُ مِيثَاقَ بَنِي إِسْرَائِيلَ وَبَعَثْنَا مِنْهُمُ اثْنَيْ عَشَرَ نَقِيبًا وَقَالَ اللَّهُ إِنِّي مَعَكُمْ، والی آیت کے اندر فرمایا کہ لَئِنْ أَقَمْتُمُ الصَّلَاةَ وَآتَيْتُمُ الزَّكَاةَ وَآمَنْتُمْ بِرُسُولِي وَعَزَّرْتُمُوهُمْ وَأَقْرَضْتُمُ اللَّهَ قَرْضًا حَسَنًا لَأُكَفِّرَنَّ عَنْكُمْ سَيِّئَاتِكُمْ وَلَأُدْخِلَنَّكُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ۔ اس میں اسی ابھی جو عہد بیان کیا گیا اس کا بھی ذکر ہے، اور اللہ کی طرف سے ان کے لیے جو وعدہ تھا اس کا بھی ذکر ہے۔ حق تعالیٰ اس آیت کے اندر اسی عہد کی طرف اشارہ فرما رہے ہیں کہ تم میرے عہد کو پورا کرو جو تم نے مجھ سے کیا، اوفی بعہدکم، میں تمہارا عہد پورا کروں گا جو میں نے تم سے کیا، وَإِيَّا يَفْرَحُونَ، اور بد عہدی سے ڈرتے رہو۔ عہد کی اسلام کے اندر بڑی اہمیت ہے، مجھ سے ڈرتے رہو یعنی میرے ساتھ کیا ہوا جو عہد ہے اس کے خلاف کرنے سے ڈرتے رہو، بد عہدی، شکنی جس کو کہتے ہیں۔ لوگوں کے اندر اور مسلمانوں کے اندر یہ اخلاقی کمزوریاں جہاں اور بہت ساری ہیں، یہ عہد شکنی وعدہ خلافی کی بھی انتہائی درجے میں پائی جاتی ہیں، ہماری اپنی اندرونی کمزوریوں کی بنیاد پر ہم لوگوں کے سامنے اسلام کی غلط تصویر پیش کر دیتے ہیں، لوگوں کو اسلام سے دور کر دیتے ہیں۔ غیر مسلموں کے ساتھ میں تعلقات اگر ہوتے ہیں اور ہم ویسے ہی معاملہ رکھیں جیسے کہ
हमारी आदत बन चुकी है और खिलाफ इस्लाम बन चुकी है, जो इस्लामी आदतें नहीं हैं, तो इस गैर मुस्लिमों के सामने इस्लाम की शबी और इस्लाम का तसव्वुर बदल जाएगा, मस्क होकर के सामने आएगा। अच्छा, अजीब बात है कि मुसलमानों के अंदर अपनी ही कौम के साथ, अपने ही लोगों के साथ में अहद शिकनी का ज़्यादा रवाज है। गैर मुस्लिमों से साबिका पड़े तो फिर वहाँ थोड़ा सा उनका ख्याल कर लेते हैं कि ये लोग थोड़े उसूल के पाबंद हैं, तो इनके साथ में उसूल पसंदी दिखानी है, और हमारे लोग चूँकि इस्लाम उसूल के पाबंद नहीं हैं और इस्लाम के पाबंद नहीं हैं, तो फिर उनके साथ में उसूल पसंदी, इस्लाम पसंदी क्या दिखानी। ये जो तसव्वुर है, ये जो ज़हनियत है, ये बड़ी ही ख़तरनाक ज़हनियत है। ये बदल इस ज़हनियत को बदलने की ज़रूरत है भाई। हमको जो हुक्म पूरा करना है, वह हुक्म बाज़ चीज़ें ऐसी होती हैं कि तिजारती अंदाज़ की करते हैं कि आप करो तो मैं भी करूँ। ये मुबाहत में चलता है, यानी ऐसे कामों में आप ऐसा कर सकते हैं जैसे जिन कामों के अंदर आपको करने नहीं करने का दोनों का इख्तियार होता है। लेकिन बाज़ काम ऐसे होते हैं जो ज़रूरी हैं, वहाँ आप तिजारती अंदाज़ के अखलाक का बर्ताव नहीं कर सकते, वहाँ इजाज़त ही नहीं है। गुनाहगार बन जाता है बंदा अगर वैसे उस किस्म का ताल्लुक अपना है, यानी कोई मेरे साथ बदअहदी करता है तो मैं भी उसके साथ बदअहदी करूँगा, तो मेरे साथ कोई मेरे साथ वादा खिलाफी करता है मैं भी उसके साथ में वादा खिलाफी करूँगा। ये वादा खिलाफी की अगर इजाज़त होती तब तो ये कारोबारी अंदाज़ और उसके साथ में ये मामला ठीक भी होता, लेकिन वादा खिलाफी जायज़ ही नहीं है, हराम है। उसके ऊपर वाइदें आई हैं, ख़ास ख़ास वाइदें आई हैं, तो हम इस वादा खिलाफी के जुर्म के मुर्तकिब अगर होते हैं तो फिर उन वाइदों के हम मुस्तहिक और सज़ावार होंगे। और सिर्फ इस वजह से कि वो आदमी भी जिसके साथ मैं बदअहदी कर रहा हूँ, जिसके साथ मैं वादा खिलाफी कर रहा हूँ, वो भी मेरे साथ वादा खिलाफी करता है, ये उज़्र वादा खिलाफी को जायज़ बनाने, हलाल बनाने के लिए काफ़ी नहीं। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वादा खिलाफी की सज़ा आखिरत के अंदर नुमाया तौर पर दी जाएगी। एक तो ये है कि जो गुनाहगार होते हैं, गुनाहगारों के तबके कर दिए जाएंगे, चोर अलग, डाका डालने वाले अलग, जिना करने वाले अलग, फुला गुनाह करने वाले अलग, फुला गुनाह करने वाले अलग, हर एक के तबके बना दिए जाएंगे, जुमरे एक ग्रुप ग्रुप बना दिया जाएगा, फिर हर एक को झंडा दिया जाए। वादा खिलाफी करने वालों को खास झंडा दिया जाएगा उनकी रुसवाई को नुमाया करने के वास्ते, और जो जिस कदर वादा खिलाफ होगा उसका उसका झंडा और उसका अलम, उसका परचम उस कदर ज़्यादा बुलंद होगा ताकि उसकी रुसवाई ज़्यादा से ज़्यादा। जहन्नम का अजाब, जहन्नम की सज़ा अलग है, ये वो है जो मैदान महशर में रुसवाई के लिए दिया जाएगा, जो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है। तो मुसलमानों के अंदर ये जो कमज़ोरी है ये बड़ी ख़तरनाक है। और किसी से ये कह देना कि मैं फ़लाँ तुम्हारा काम कर दूंगा, मैं आप में आपकी हेल्प कर दूंगा, या मैं इसके अंदर किसी तरह का तआवुन कर दूंगा, ये वादे में आता है। आपका ये बोलना ज़रूरी नहीं है कि मैं आपसे वादा करता हूँ कि मैं फ़लाँ काम करूँगा तभी जाके वो वादा होगा, वैसा नहीं है। बल्कि उर्फ के अंदर जिस बात को आप करने के लिए हामी भर लेते हैं वो वादा बन जाती है। अब चाहे आप उसमें वादे का लफ्ज़ इस्तेमाल करें या आप वादे का लफ्ज़ इस्तेमाल नहीं करें, तो उर्फ के अंदर जो चीज़ वादा समझी जाती है उसका निभाना इस्लाम का हुक्म है, और यहाँ पर भी उसकी तरगीब दी गई है अहले किताब को, और अहले किताब को दी जाती है, लेकिन वहाँ मुराद सभी लोग होते हैं, उन लोगों को खास तौर पर तवज्जो दिलाई जा रही है क्योंकि खिताब उनसे है। बाकी ये कि मुसलमानों को भी दूसरी जगह, और या अय्युहल लज़ीन आमनू औफू बिल उक़ूद, जो अहद पैमान तुम आपस में बांधा करते हो उसको पूरा किया करो, ये हुक्म है। व इय्याय फरहबून व आमिनू बिमा अनज़लतु मुसद्दिक़न लिमा मअकुम व ला तकूनू अव्वल काफिरिन बिही। और मैंने इनको अहले किताब को, बनी इसराइल को कहा जा रहा है, यहूदियों को, कि तुम ईमान लाओ उस वही पर जो मैंने उतारी है, यानी इस कुरान पर, मुसद्दिक़न लिमा मअकुम, और जो तस्दीक करती है उस किताब की जो तुम्हारे पास है। उनके पास थी तौरात, तौरात की तस्दीक भी ये किताब करती है। ये जो अंदाज़ है कुरान करीम का, आप देखेंगे कि बारहा इस किस्म की ताबीर कुरान करीम में इस्तेमाल की गई है। इसे ऐसा कहा गया है कि मैं उस वही पर तुमको ईमान लाने के लिए बोल रहा हूँ जो वही मैंने तुम्हारे पास भेजी है, और इससे पहले भी तुम्हारे पास एक वही भेजी थी तो तुम्हारे पास पहले से मौजूद है, और ये नई वाली वही उस पुरानी वाली वही को गलत नहीं बताती है, उसको भी सही बताती है। ये जो अंदाज़ है कुरान करीम का, ये अंदाज़ कुरान भी लोगों को मानूस करने के लिए है कि देखो हम उसकी तकलीद नहीं कर रहे, हम उसको गलत नहीं बता रहे, हम उसको झूठा नहीं बता रहे। हाँ, तुमने और इंसानों ने अपनी बदनीयती से उसके अंदर जो तहरीफ कर दी है, लफ्ज़ी तहरीफ हो या मानवी तहरीफ हो, उस मानवी तहरीफ या लफ्ज़ी तहरीफ की तायीद इसके ज़रिए से नहीं हो जाती। क्यों? इसलिए कि अल्लाह फरमा रहे हैं कि यह सच्चा बतलाती है उस किताब को जो तुम्हारे पास है। अब वो किताब जो अल्लाह के पास से आई थी, अगर अपनी शक्ल में है, वो असली शक्ल में है वो, तो फिर ऐसी सूरत में वो किताब है जो अल्लाह ने उतारी है, और अगर वो तहरीफ के साथ में मौजूद है तो फिर वो अल्लाह की उतारी हुई शक्ल में मौजूद है ही नहीं, तो कुरान की उससे तस्दीक का भी ताल्लुक नहीं होगा।
तो किसी को ये गलत फहमी यहाँ नहीं होना चाहिए कि तहरीफ के बावजूद उस पर ईमान लाने को लिए कहा के लिए कहा जा रहा है। नहीं, तहरीफ पर ईमान लाने को नहीं कहा जा रहा, उन किताबों पर ईमान लाने को कहा जा रहा जिनको अल्लाह ने अपनी असली हालत में और अपनी वही के साथ में अपने हुक्म से उतारा था, बाद में लोगों ने उस पर तहरीफ कर दी है। तो तहरीफात की तकजीब करना है, तहरीफात को गलत कहना है, लेकिन जो सच्चा सच कलाम को, सच किताब को अल्लाह ने उतारा है उसको सच्चा भी मानना है। वही हुक्म इनको दिया जा रहा है और मानूस करने के लिए कहा जा रहा है कि उस वही को मानो तुम जो जो मैंने खुद उतारा। ऐसा नहीं कि तुम्हारे ऊपर जो किताब उतारी गई है वो तो कोई और खुदा उतारा था, और ये जो किताब उतारी जा रही है इसका उतारने वाला कोई और खुदा है, ऐसा नहीं है। दोनों का उतारने वाला मैं ही हूँ। और फिर दूसरी बात यह कि अब जो नई किताब उतरी है, ये किताब तुम्हारे पास मौजूद किताब की तस्दीक करती है कि वो भी सच्ची ही थी। उसके अंदर ही ये कहा गया था कि आगे चल के तुमको एक और नबी पर और उस पर उतरने वाली किताब पर ईमान लाना है। वला तकुनु अव्वल काफिरिन बिही, और देखो पहले काफिर तुम मत बन जाना। यानी जैसा कि कहा गया, इन लोगों के कहने सुनने का, इनके अमल का असर पड़ता था दूसरे लोगों पर, और इनकी वकात थी, इनका रसूख था लोगों पर। तो अगर ये किसी बात को सही मानते तो ऑटोमेटिक दूसरे लोग भी उसको सही मानते, बहुत से लोग। और अगर ये किसी बात को झूठा मानते, गलत बताते या बातिल बताते, नाहक समझ करके उसको छोड़ देते, तो दूसरों के लिए भी उससे रुकने का रास्ता निकल आता था। फरमाया जा रहा है कि अगर तुम ईमान नहीं लाओगे, अगर तुम ईमान नहीं लाओगे तो तुम्हारी वजह से और बहुत से लोग भी ईमान नहीं लाएंगे। होगा ये कि तुम्हारा ईमान नहीं लाना उनके बेईमान रहने का सबब बनेगा। तो पहले काफिर तुम बनोगे। वला तकूनू अव्वल काफिरिन बिही, तो तुम पहले काफिर मत बनना, उसका पहला इनकार करने वाले। यहाँ से वो एक उसूल निकलता है कि जो हदीस शरीफ के अंदर फरमाया गया, मन सन्न सुन्नतन हसनतन फलहू अजरुहा व अजरु मन अमिल बिहा व मन सन्न सुन्नतन सय्यतन फलहू विज्रुहा व विज्रु मन अमिल बिहा, कि जो नेक रास्ते की बुनियाद डाल देता है बाद में चलने वालों का सवाब भी उस बुनियाद डालने वाले को मिलता रहता है, और जो बुरे रास्ते की बुनियाद डाल देता है बाद में उस बुरे रास्ते पर चलने वालों का वबाल भी उस बुनियाद डालने वाले पर पड़ के रहता है। ये इस उसूल की बुनियाद यहाँ से निकलती है। वला तश्तरू बि आयाती समनन क़लीलन व इय्याय फत्तकून, और मेरी आयतों के बदले में थोड़ी सी कीमत मत लिया करो। ये अहले किताब की आदत को समझने की ज़रूरत है, और आजकल इस आयत के इस टुकड़े को लेकर के उलमाए उम्मत पर जो एतराज़ है उसको समझने की ज़रूरत है। पहली बात तो यह है कि अहले किताब का मिजाज क्या था। कोई मालदार आया, उससे पूछा जिना की सज़ा क्या है, आलिम से, उनके जो रहबाई होते हैं उनसे पूछा, अहले किताब के तौरात के आलिम से, कि जिना की सज़ा क्या है। तो वो किताब का हुक्म बताने के बजाय, किताब में जो हुक्म है वो बताने के बजाय, उसकी हैसियत, उसकी मालो दौलत और उसके पावर, उसके असर, उसके रसूख को देखते हुए फतवा दिया करते थे, मसला बताया करते थे। किताब में जो है वो नहीं बताया करते थे। वो क्यों करते थे? क्योंकि उनके पूछने वाले के हस्बे मंशा उनको जवाब दिया जाता था, तो फिर उधर से इनामात भी मिलते थे। और अगर कोई गरीब आ गया जिसका कोई असर और रसूख नहीं है, तो फिर उसको वो मसला बताया जाता था जो किताब में। अब वो सख्त हुआ तो सख्त हुआ, नर्म हुआ तो नर्म हुआ। तो उनकी ये जो आदत थी कि लोगों के हिसाब से फतवा बदल देना, और फिर ऐसा क्यों करना, माल कमाने के वास्ते, थोड़ी सी दौलत हासिल करने के वास्ते, थोड़ा सा हदिया वसूल करने के वास्ते, उसके बारे में फरमाया जा रहा, वला तश्तरू बि आयाती समनन कलीला, तो मेरी आयतों को बेच के थोड़ी सी जो तुम पैसे वसूल रहे हो ये काम करना छोड़ दो। ये बात उनके उनके उनका ये हाल था, उस पर इनको नकीर की जा रही है कि देखो ऐसा नहीं करना है। अब इस आयत को लेकर के उम्मत के उम्मत मुस्लिमा के बाज़ अफराद को ये धोखा हो गया है या गलत फहमी हो गई है कि कुरान करीम की खिदमत करने वाले, हदीस पढ़ने पढ़ाने वाले, फ़िक़ह पढ़ने पढ़ाने वाले और दीनी खिदमत अंजाम देने के वास्ते अपने अवकात लगाने वाले, जो मखसूस अवकात लगाते हैं फ़लाँ वक़्त से फ़लाँ वक़्त तक, उन लोगों का किसी ऐसे काम पर उजरत लेना जायज़ नहीं है। ये मसला यहाँ से निकालते हैं लोग कि देखो अख्ताला फरमा रहे हैं मेरी आयतों के बदले में थोड़ी सी कीमत मत लो। अब ये जो महाना तनख्वाह ली जाती है ये समरन खलीला ही तो है, और समरन खलीला ये जो तनख्वाह ली जा रही है ये किस पर ली जा रही है, कुरान पढ़ा के ली जा रही है, मसले बता के ली जा रही है, फतवे लिख के ली जा रही है, तो ये तो आयाती ही हुआ ना, आयतों के बदले में ही तो ये समरन खलील हुआ, आयतों के बदले में ही तो ये तनख्वाह हुई, लिहाजा इसकी तो इजाज़त नहीं है। समझने की ज़रूरत है किस कदर बड़ी गलत फहमी का हम शिकार हैं। ये उलमा अगर मसला बताने में गलती करते हैं, यानी इस हद तक कि एक को एक मसला बता रहे, दूसरे को दूसरा मसला बता रहे, हर एक को हस्ब ख्वाहिश मसला बता रहे हैं, तब तो उन पर भी ये फिट होगी, और फिर वो उसकी तनख्वाह वसूल रहे हैं या उस हदीये वसूल रहे हैं, तो ये आयत उन पर भी फिट होगी कि गलत मसले बता रहे हैं पैसे वसूल करने के वास्ते, تو یہ آیت ان پہ فٹ ہوگی. لیکن اگر وہ مسئلہ صحیح بتاتے ہیں اور اپنا وقت لگانے کی وجہ سے اپنی دوسرا کوئی کاروباری اپنی آمدنی کا کوئی ذریعہ وہ اختیار نہیں کر پاتے ہیں, اس وجہ سے ان کو چونکہ ان کا وقت وہاں مخصوص ہو رہا ہے, ان کو کوئی ہدیہ دیا جاتا ہے, ان کی کوئی تنخواہ مقرر کی جاتی ہے, اس آیت میں اس آیت کا اس سے تعلق نہیں. اس آیت کے لیے پھر اس مسئلے کے واسطے پھر اور دلیلیں ہیں, دوسری دلیلیں ہیں. یہ مسئلے کا, یہ آیت کا جس مسئلے سے تعلق ہے وہ ہے پیسوں کی خاطر مسئلہ بدل دینا. باقی یہ کہ اگر صحیح مسئلہ بتا کے اور یہی اپنی مصروفیت رکھ کے اس پر کوئی تنخواہ لے رہا تو وہ لے سکتا ہے یا نہیں لے سکتا ہے, اس بارے میں بھی کافی تفصیل ہے. علماء کے درمیان خود اختلاف ہے, امام شافعی, امام احمد, امام مالک, یہ تین بڑے ائمہ کے نزدیک, اور ان کے علاوہ ان کے بعد دوسرے ہم نوا ہم خیال علماء ہیں, ان کے نزدیک طاعتوں کے اندر ایسی خدمتوں کے اوپر اجرت لی جا سکتی, امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کے نزدیک نہیں لی جا سکتی. تین علماء کے نزدیک لی جا سکتی ہے, امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کے نزدیک جو بڑے امام ہیں ان کے پاس میں نہیں لی جا سکتی. یہ علماء کے دو گروپ گزرے ہیں, ایک متقدمین کا اور ایک متاخرین کا, پہلے والوں کا یعنی جو حضور پاک صلی اللہ علیہ وسلم کے زمانے سے قریب ہیں, اور ایک بعد کا جو ان کے زمانے سے دور ہیں. یوں سمجھ لیجئے اس کو کہ تیسری صدی تک کے علماء کو متقدمین کہتے ہیں اور تیسری صدی کے بعد والوں کو متاخرین کہتے ہیں. امام ابو حنیفہ رحمۃ اللہ علیہ کے زمانے کا, ان کا زمانہ تو چونکہ 80 ہجری کی پیدائش, 150 کی ان کی وفات ہے, تو انہوں تو دوسری صدی کے درمیان میں وسط میں ان کا انتقال ہوا, تو دوسری صدی کے شروع کا ان کا زمانہ, ان کے علمی اس کا اشاعت کا زمانہ تھا. تو اب یہاں سمجھنے کی کیا ضرورت ہے, متقدمین نے یہی فتویٰ دیا تھا کہ ان کاموں پر, دین کی جو خدمات ہیں ان کے اوپر اجرت نہیں لی جا سکتی, اس کے اوپر تنخواہ نہیں لی جا سکتی. اس زمانے میں پھر ان لوگوں کا گزارا کس پہ ہوتا تھا, سوچنے والی بات ہے کہ جو لوگ یہ کام کرتے تھے ان کا گزارا کس پہ ہوتا تھا, ان کو بیت المال سے وظائف ملا کرتے تھے جس سے ان کا گزارا ہو جاتا تھا, اور بعض دفعہ تو اتنے وظائف مل جاتے تھے کہ آج تنخواہیں اتنی نہیں ملا کرتی, دو گنا, تین گنا, چار گنا, پانچ گنا ماہانہ وظیفے ان کو ملا کرتے تھے, تو اتنے زیادہ وظائف ان کے مقرر تھے, تو ان کو ضرورت نہیں تھی, تو دین کے کاموں کے لیے وہ یکسو تھے. تو اب وہ اس پہ اگر ان کے پاس ذریعہ ہوتے ہوئے بھی, وسیلہ موجود ہوتے ہوئے بھی, آمدنی کی ایک ایک ایک, ایک چیز ان کے پاس موجود ہے, ایک طرف سے ان کی آمدنی ہو رہی ہے, پھر بھی وہ اس کے اوپر لگتے ہیں, تو ظاہر سی بات ہے وہ پیسوں کے لیے لگ رہے ہیں, وہ والا مطلب ہے, پھر بھی وہ کام انجام دیتے ہیں اور اس پہ پیسے وصولتے ہیں, تو مطلب یہ ہے کہ وہ پیسوں کے لیے وہ کام کر رہے ہیں, اس لیے اس کو اجرت علی الطاعۃ بولتے ہیں, یعنی نیک کام کرنے کی اجرت لینا یہ جائز نہیں ہے. بعد میں ہوا یہ کہ یہ اسلامی نظام کمزور پڑ گیا, اسلامی حکومتیں کمزور پڑ گئی, علماء اور دینی خدمات انجام دینے والوں کے لیے کوئی وظیفے مقرر نہیں رہے. تو اب اگر یہ لوگ اس پر یعنی اپنی دینی خدمات پر اجرت نہیں لیں, معاوضہ نہیں لیں, تنخواہ نہیں لیں, تو پھر ان کو اپنے گزارے کے واسطے کوئی اور جاب ڈھونڈنی پڑے گی, کوئی اور کام کرنا پڑے گا. اگر یہ کوئی اور کام کرتے ہیں تو پھر اس کام کے نہیں رہیں گے, دینی خدمات کے لیے نہیں رہیں گے. کیوں؟ اس لیے کہ پھر بچے حافظ کیسے بنیں گے, 6-7 گھنٹے 8 گھنٹے بیٹھ کے مول صاحب ان کو سالہ سال میں حافظ بناتے ہیں, عالم بناتے ہیں, مفتی بناتے ہیں, دوسرے اور شعبوں کے ماہر بناتے ہیں. تو اگر اس جگہ دوسری جگہ سے وہ اپنی جاب ڈھونڈتے ہیں اور وہاں سے آمدنی کا اس کو ذریعہ بناتے ہیں, تو پھر یہاں وہ وقت نہیں دے پائیں گے, یہاں اگر وقت دیتے ہیں تو پھر وہ اپنی کمائی نہیں کر پائیں گے, اپنی آمدنی نہیں حاصل کر سکیں گے, تو ان کے گزارے کی کوئی صورت تو ہونا نا. تو پھر علماء متاخرین نے, بعد کے علماء نے کہا کہ ان دینی خدمات کے اوپر جو امت کے لیے فرض کفایہ کا درجہ رکھتے ہیں اور ان کی تنخواہیں مقرر نہیں کرنے سے اس فرض کفایہ کے اندر خلل آنے کا ڈر ہے, اس پر اجرت لے سکتے ہیں. ون میں آیا؟ تو یہاں پہ اس صورت کو سمجھنے کی خاص طور پہ ضرورت ہے. اس لیے بعض علماء آپ دیکھیں گے کہ بعض مدارس میں ہوتے ہیں ایسے علماء, یہ جو اللہ تعالیٰ جن کو شروع سے ہی اہل ثروت میں سے بناتے ہیں, مالدار ہوتے ہیں, ان کو ضرورت نہیں ہوتی ہے, تو وہ لوگ پھر تنخواہیں نہیں لیتے مدارس سے, ایسے بھی ہوتے ہیں. لیکن اس زمانے کے اندر اگر کوئی اہل ثروت میں سے بھی ہو تو جو دین شناس لوگ ہیں اور لوگوں کی مزاجوں کی شناخت رکھنے والے علماء ہیں, وہ فرماتے ہیں کہ تم کو ضرورت نہیں بھی ہو پھر بھی لو, دو وجہ سے. وہ وجہ کیا ہے؟ دو وجہ. ایک وجہ تو یہ ہے کہ تم اگر نہیں لوگے تنخواہ تو کیا ہوگا, ایک نقصان تمہارا ہوگا, ایک نقصان عوام کا ہوگا. تمہارا جو نقصان ہوگا وہ یہ کہ ایسے لوگوں کو دیکھا یہ گیا ہے کہ تھوڑے دن تو دل لگا کے دل جمی سے کام کرتے, پھر اس کے بعد میں ان کا نفس آڑے آ کے بولتا تم تو پیسے نہیں لیتے ہو, لہٰذا تم کام میں ڈنڈی اگر مارو گے تو تمہارا حق بنتا ہے, تم جو کر رہے ہو وہ نفل ہے, تو اب نفل چاہو تو پڑھو چاہو تو نہیں والی بات.
तो फिर काम के अंदर खलल आता है, इससे तुम्हारा नुकसान हुआ और आवाम का नुकसान हुआ। एक और बड़ा नुकसान आवाम का ये होगा कि अगर तुम नहीं लोगे तो जो लेने वाले लोग हैं आवाम उन पर एतराज करेंगे, उनको गलत समझेंगे, हालांकि वो गलत नहीं है। तो इस वास्ते इस जमाने के अंदर उलमा ने उलमा मशवरा देते हैं, शुयूख अपने पीर हजरात अपने मुरीदों को और बड़े उलमा छोटे उलमा को असातिज़ा अपने शागिर्दों को कहते हैं कि अगर तुम्हें ज़रूरत ना भी हो तो तब भी तुम मौका मिलने पर खिदमात को कबूल कर लिया करो, मुआवजा उसका ले लिया करो, ताकि ये दो नुकसान जो होने वाले हैं बाद में वो ना हो। तो समझने की बात क्या है यहाँ पर, वो ये है कि ला तश्तरू बि आयाती समनन कलीला, मेरी आयतों के बदले में थोड़ी सी कीमत को मत वसूला करो। ये जो था इसका ताल्लुक है पैसे की खातिर मसला बदलने से, इसका ताल्लुक सही मसला बताकर और सही मसला बताने की खिदमत मुसलसल अंजाम देने के साथ में तनख्वाह लेना या नहीं लेना, इस आयत का उससे कोई ताल्लुक नहीं, उसके लिए दूसरे अपनी दलाइल। वह या फतकोन, मुझसे ही डरा करो। आगे और भी अहकाम हैं इंशाल्लाह आते रहेंगे। सुभान अल्लाह।